السلام علیکم، یہ پارٹ سکس ہے ناول کال بیل حصہ دوم۔ یہ ناول نابینا خواتین و حضرات کی خدمت میں پیش کی جا رہی ہے۔ آواز کمل خلیل، پیشکش کرتبہ آڈیو لائبریری، مصنف سیما غزل۔ مزید کتب کی ریکارڈنگ کے لیے رابطہ کریں 03002919600 اور 03212138225۔ تو یہ سنتے ہیں پارٹ سکس۔ کیا کر رہے ہو طیب؟ میں نے اس کا گریبان چھڑایا، پھر اس کو کرسی پر بٹھا دیا۔ آپ بیٹھیں۔ تھینک یو، تم تہذیب یافتہ لگتے ہو۔ اس نے مسکرا کر مجھے دیکھا، پھر منہ بنا کر طیب کی طرف دیکھا اور چونک کر بولا، تم وہی ہونا جس نے گیٹ سے مجھے بھگا دیا تھا؟ یہ جھوٹ بول کر کے ایلسیا چلی گئی ہے۔ مجھے ہر برے شخص سے مل کر دکھ ہوتا ہے، غصہ نہیں آتا، مگر تم میں اخلاق کی کمی بہت زیادہ ہے۔ تمہیں مہمانوں سے بات کرنے کی تمیز نہیں ہے۔ تم نے نہ صرف مجھ سے جھوٹ بولا بلکہ مجھ سے بد اخلاقی کی سے بھی پیش آئے ہو۔ مجھے تمہاری موجودگی پسند نہیں ہے، مجھے تم پر غصہ بھی آ رہا ہے۔ وہ جھوٹ نہیں تھا مسٹر عاشق، سچ تھا۔ ایلسیا اینا کو لے کر 3 روز پہلے ہی گوا جا چکی ہے اور کہہ گئی ہے کہ وہ اب کبھی یہاں واپس نہیں آئے گی۔ اب اپنے شوہر کی موت کا دن وہ گوا میں منایا کرے گی۔ طیب نے دانت کچکچا کر جواب دیا، بد تہذیب بیٹے، تمہیں یہ سن کر حیرت ہوگی کہ میں بد دل ہو کر گھر چلا گیا تھا اور وہیں غم منانے کا اہتمام کر رہا تھا کہ ایلسیا کا فون آ گیا۔ اس نے شکوا کیا کہ میں اب تک یہاں کیوں نہیں پہنچا۔ میں نے اسے تمہاری کارستانی کے بارے میں بتایا تو وہ بڑبڑانے لگی کہ اسے کبھی تم پسند نہیں آئے اور تمہاری ساری حرکتیں ایسی ہی ہیں۔ پھر اسی نے مجھے فوراً پہنچنے کی ہدایت کی۔ میں پہنچا، وہ گیٹ کھولے، لان میں میز کرسی لگائے، گلاس اور بوتل سجائے، میری منتظر تھی۔ سمجھے تم جھوٹے لڑکے، طیب نے یہ سن کر تھوک نکلا۔ میں خود بھی دم بخود کھڑا تھا، اس کا کہا ہوا حروف بھی بحروف سچ لگ رہا تھا۔ وہ گھر میں کیسے آ سکتا تھا؟ اگر اس کے پاس چابی تھی بھی تو وہ یہ دیکھ کر کہ میں اور طیب یہاں موجود ہیں اتنی جرأت کیسے کر سکتا تھا؟ پھر میں نے اس سے پوچھا اور ایلسیا نے کچھ نہیں کہا۔ کیا مطلب؟ اب تم ہماری باتیں بھی پوچھو گے؟ نہیں، وہ ہے کہاں؟ ابھی ابھی اس طرف گئی ہے۔ اس نے کوٹھی کے اس حصے کی طرف اشارہ کیا جہاں ہم نے کل رات اسے دفنایا تھا۔ میری ریڑھ کی ہڈی میں سرد لہر دوڑ گئی۔ کک کک، کیوں؟ میری بجائے طیب بول اٹھا۔ مسٹر، میں نے جلدی سے اسے مخاطب کیا، ڈگلس، تم ڈگلس کہہ سکتے ہو؟ میں اجنبیوں کو یہی نام بتاتا ہوں۔ اس نے نہایت صاف گوئی سے بتا دیا کہ وہ اپنا نام ہمیں بتانا نہیں چاہتا۔ مسٹر ڈگلس، کیا یہ تہذیب میں شامل ہے کہ آپ اتنی رات گئے کسی کے گھر میں آ کر اتنا شور شرابہ کریں؟ کسی کا گھر؟ تمہارا مطلب کیا ہے اس سے؟ اس نے برا سا منہ بنایا اور ایک طویل گھونٹ لے کر گلاس میز پر رکھ دیا۔ یہ ایلسیا کا گھر نہیں ہے، ہمارا ہے۔ وہ یہاں ملازم تھی اور اب جا چکی ہے۔ اگر تم سے کسی نے مذاق کیا ہے تو وہ ضرور کوئی چڑیل ہوگی جس نے تم کو پسند کر لیا ہوگا، طیب نے جل کر کہا۔ میں اب تمہاری عمر کے کسی بھی آدمی پر اعتماد نہیں کر سکتا، ہو سکتا ہے کہ وہ سب بھی جھوٹے ہوں۔ شراب نے اس کا برا حال کر دیا تھا، اب وہ بیٹھ بھی نہیں پا رہا تھا۔ مسٹر ڈگلس، میں نے اسے اپنی جانب متوجہ کر لیا، میرا خیال ہے کہ اب ایلسیا سونے جا چکی ہوگی، اب گھر چلے جائیں، اب صبح ہونے والی ہے۔ نہیں، اس نے مجھے تاکید کی ہے کہ میں یہیں رہوں، کہیں بھی نہ جاؤں۔ اس نے جھومتے ہوئے کہا، ابھی اٹھتا ہے یا دوں ایک جھاپڑ؟ طیب پھر دانت کچ کچا کر اس کی طرف لپکا، مگر میں نے اسے درمیان میں ہی پکڑ لیا، اسے گھورا۔ اس نے بڑبڑاتے ہوئے اپنا رخ دوسری طرف کر لیا۔ طیب پلیز، تم مجھے پریشان کرنے والی حرکتیں کر رہے ہو، یہ اپنے آپ میں نہیں ہے۔ میں گاڑی نکالتا ہوں، اس حرام زادے کو کہیں پھینک کر آنا پڑے گا۔ طیب میں بھی باولا ہو رہا تھا۔ صبر کرو، میں چیخ اٹھا۔ وہ سر جھٹکتا ہوا کچھ دور چلا گیا۔ میں نے دیکھا ڈیگلس اب کرسی پر سمر نہیں رہا تھا۔ سامنے رکھی اتنی بڑی بوتل اب خالی ہو چکی تھی۔ اس نے بچی ہوئی شراب بھی گلاس میں انڈیل لی تھی۔ اسے خود کو سنبھالنا مشکل ہو رہا تھا، مگر وہ گلاس کو اس مضبوطی سے پکڑے تھا جسے اس کی جان اس تھلکتی شراب میں ہو۔ اٹھو مسٹر ڈیگلس، میں نے بغل میں ہاتھ ڈال کر اسے کھڑا کر دیا۔ اس نے کھڑے ہوتے ہوئے بھی وہ گلاس منہ سے لگا کر خالی کر دیا۔ کیا کر رہے ہو تم مسٹر؟ تمہیں آرام دہ بستر پر لٹاؤں گا، میں نے جواب دیا۔ یا ضیا، یہ کیا کر رہے ہو تم؟ اسے فری نہ کرو، ورنہ یہ زندگی بھر نہیں جائے گا۔ اگر چلا بھی گیا تو ہر ویکینڈ پر تمہارے سامنے ہوگا۔ طیب کو وہ بڈھا زہر لگ رہا تھا۔ اسے یہاں نہیں چھوڑا جا سکتا، اس کے ہوش میں آنے کا انتظار کرنا پڑے گا، میں نے اسے سنبھالتے ہوئے جواب دیا۔ پھر اسے لیے ہوئے ڈرائنگ روم میں آ گیا۔ اسے سوفے پر پٹخ کر میں سیدھا ہو گیا۔ مسٹر، اب تم بالکل خاموشی سے یہاں پڑے رہو، سمجھے تم؟ میں نے اسے جھنجھوڑا۔ اس کی آنکھیں بند ہوئی جا رہی تھی۔ طیب ڈرائنگ روم کا دروازہ بند کر کے اوپر جا رہا تھا۔ ڈیگلس بے سود پڑ گیا تو میں بھی اوپر چلا آیا۔ طیب بیڈ پر نیم دراز سگریٹ پی رہا تھا۔ طیب، کیا واقعی اسے ایلسیا نے فون کر کے بلایا ہوگا؟ میں نے سگریٹ کیس میں سے ایک سگریٹ منتخب کرتے ہوئے پوچھا۔ ایلسیا کا تعلق زیوسا کے خاندان سے نہیں تھا ضیا، نہ وہ کوئی ماورائی مخلوق تھی، وہ مر چکی ہے۔ اسے تو اس وقت تھامسن کے ساتھ وقت گزارنا چاہیے، نہ کہ اس بڈھے کے ساتھ۔ میرا خیال ہے کہ اس نے گھر میں بھی اچھا خاصا غم منا لیا تھا۔ وہ بہک کر یہاں چلا آیا۔ اسے تھامسن کا غم نہیں، ایلسیا سے اظہار محبت کا حوصلہ یہاں لایا ہوگا۔ بڈھا بد کردار، ایلسیا اور زیوسا، کتنے ملتے جلتے نام ہیں، میں نے چونک کر کہا۔ طیب پر کوئی اثر نہیں ہوا، مگر اس کے لہجے میں سچ زیادہ تھا۔ میں نے سنا ہے کہ شراب پی کر لوگ جھوٹ نہیں بولتے، اگر خصلت کے کمینے نہ ہو تو۔ طیب نے سگریٹ کا آخری کش لے کر سگریٹ کو کھلی ہوئی کھڑکی سے باہر اچھالتے ہوئے جواب دیا۔ پھر چونک کر مجھے دیکھا۔ کیا تم مجھے خوفزدہ کرنے کی کوشش کر رہے ہو؟ اس کے انداز میں تم سخر تھا۔ نہیں، میں تو اپنا خیال ظاہر کر رہا ہوں۔ مطلب با آواز بلند سوچ رہے ہو؟ ہاں۔ سو جاؤ یار، حرام خور نے نیند برباد کر دی۔ ٹائم کیا ہوا ہے؟ طیب نے لیٹتے ہوئے پوچھا۔ ابھی صبح ہونے میں دیر ہے، اور تمہیں کون سا کہیں جانا ہے؟ میں بھی لیٹ گیا، جانا ہے آفس جاؤں گا، چھٹی لوں گا۔ جب اٹھو گے چلے جانا، چھٹی ہی تو لینی ہے، اس میں وقت کی پابندی کرنے کی کیا ضرورت ہے؟ میں نے کروٹ لے لی۔ مجھے یقین تھا کہ اب نیند نہیں آئے گی، مگر جانے کب میں سو گیا۔ کسی نے مجھے جھنجھوڑا تھا۔ میری آنکھ کھولی تو طیب وحشت زدہ چہرہ لیے میرے اوپر جھکا ہوا تھا۔ ضیا، نیچے نیچے دیکھو۔ کک کک، کیا بات ہے؟ میں اچھل کر اٹھ بیٹھا۔ نیچے، اس نے ہاتھ سے اشارہ کیا۔ میں چھلانگ لگا کر کھڑکی کی طرف بھاگا۔ نیچے جا کر تو میرے رونگٹے کھڑے ہو گئے، کانوں میں سیٹیاں سی بجنے لگی۔ دن کا اجالا پھیل چکا تھا، ڈرائنگ روم میں کافی روشنی تھی، اور میرے سامنے ڈیگلس بہت سے ٹکڑوں کی شکل میں خون میں لتھڑا پڑا تھا. اس کے قریب ہی وہ چھری پڑی تھی جسے دیکھ کر میرے بدن میں سنسنی دوڑا کرتی تھی. آؤ, میں سیونیو کی طرف بھاگا. زیا, پاگل ہوئے ہو؟ طیب چیخا اور اس نے نیچے سے میری شرٹ پکڑ کر مجھے روک لیا. اس کی آنکھیں خوف سے پھیلی ہوئی تھی, رنگ سفید ہو رہا تھا. اسے کیا ہوا ہے؟ میں حواس کھو بیٹھا تھا. کس نے مارا ہے اسے؟ زیا, کیا تم نے دیکھا نہیں؟ طیب کی آواز سن کر میں ایک دم چونک اٹھا. میں نے پہلے خود پر قابو پا لیا. ہاں ڈگلس, نہیں اس کے قریب دائیں طرف, کیا تم نے نہیں دیکھا؟ اور میں اس کی بات سمجھ کر پھر کھڑکی تک پہنچ گیا. اب میں نے نیچے جھانکا تو دم بخود رہ گیا. پھر طیب کے چیخنے کے باوجود اسے دھکا دے کر نیچے بھاگا. میں اسے بھاگنے نہیں دینا چاہتا تھا. طیب میرے پیچھے چلاتا ہوا آ رہا تھا. ابھی میں نے آخری سیڑھی کو عبور بھی نہ کیا تھا کہ کال بیل بج اٹھی. میں نے دروازے پر بھائی جانے کی بجائے صوفے کے پیچھے چھلانگ لگائی, مگر میرے وہاں پہنچنے سے پہلے ہی وہ عجیب و غریب انسان کہیں غائب ہو چکا تھا. ہاں انسان ہی تھا, مگر توڑا مڑا سا, یوں جیسے انسان نہ ہو بھیڑیا ہو, خونخوار بھیڑیا. جب میں نے طیب کے کہنے پر کھڑکی سے اندر جھانکا تو اسے ایک کونے میں دبکا دیکھ کر میرے رونگٹے کھڑے ہو گئے تھے. اس کے دونوں ہاتھوں میں گوشت کا ایک ٹکڑا تھا اور منہ خون میں لتھڑا ہوا تھا. وہ ایسی جگہ بیٹھا تھا کہ روشنی اس پر براہ راست نہیں پڑ رہی تھی, مگر چھن کر آنے والی روشنی نے اسے اور زیادہ دہشت ناک بنا دیا تھا. سفید رنگ, سرخی مائل, بھورے بکھرے ہوئے بڑے بڑے بال, چوڑے کاندھے اور چوڑا سینہ. وہ ایسے بیٹھا تھا جیسے بھیڑیا اپنی پچھلی ٹانگوں کو موڑ کر بیٹھتا ہے. جھکے ہوئے کندھوں کے درمیان اس کا سر جھوم رہا تھا. بالوں کی لمبی لمبی لٹوں نے بھی اس کے چہرے کے نظر آنے والے حصے پر اندھیرا سا بکھیرا رکھا تھا, مگر وہ پھر بھی مجھے صاف دکھائی دے گیا تھا. لیکن جب تک میں اور طیب سیڑھیاں پھان کر نیچے پہنچے وہ غائب ہو چکا تھا. مگر کہاں؟ میں نے چاروں طرف دیکھا. طیب دروازے پر ساکھ کھڑا تھا. اب کال بیل نہیں بج رہی تھی. طیب بہت خوف زدہ تھا. اس کی وحشت بھری نگاہیں بھی اس عجیب الخلقت بھیڑیے نما آدمی کو کمرے میں تلاش کر رہی تھی. کون ہے وہاں؟ میں نے طیب کو ساکھ کھڑے دیکھ کر پوچھا اور چاروں طرف اسے تلاش کرنے کے لیے نگاہیں دوڑانے لگا. پتہ نہیں, میں نے دروازہ نہیں کھولا, وہ کہاں گیا؟ سنو طیب, دروازہ مت کھولنا. اچانک مجھے خیال آیا کہ وہ یہیں کہیں چھپا ہوا ہے اور دروازہ کھلتے ہی بھاگ سکتا ہے. دروازے پر جو بھی تھا شاید اب واپس جا چکا تھا. میں نے صوفے کی پچھلی دیوار والی میز پر رکھا لیمپ آن کر دیا. تیز روشنی نے میرے بدن پر چپتی ہوئی سرد لہر سی دوڑا دی. پورا صوفہ خون سے تر تھا. ڈگلس کے گوشت کے ٹکڑے ادھر ادھر بکھرے ہوئے تھے. اس کی ادھڑی ہوئی خون میں لت پت ٹانگ اب صوفے کے پیچھے اسی جگہ پر پڑی تھی جہاں میں نے اوپر سے اس پھیڑیے نما آدمی کو دیکھا. میں اس طرف بڑھا اور پھر یہ دیکھ کر میرے بدن میں پھیلی سنسنی میں اضافہ ہو گیا کہ زمین پر خون آلود کپڑوں کے گھسیٹے جانے کے سے نشان صوفے کے نیچے اس دیوار تک چلے گئے تھے جہاں رات ہم نے لکڑی کا دروازہ دیکھا تھا اور جو ہماری پوری کوشش کے باوجود نہیں کھلا تھا. میں دہشت سے لرستے دل اور ڈگمگاتے قدموں کے ساتھ لکڑی کی دیوار تک پہنچ گیا اور پھر جو کچھ میں نے دیکھا وہ شاید طیب نے بھی دیکھ لیا جو جانے کب میرے پیچھے چلا آیا تھا. خون آلود جسم کے گھسیٹے جانے کے نشان دروازے تک آ کر یوں اس دیوار کی دوسری طرف چلے گئے تھے جسے اب سے پہلے وہ دروازہ کھلا ہوا ہو اور وہ عجیب الخلقت آدمی وہیں اندر چلا گیا ہو. حالانکہ ایسا نہیں تھا. दरवाजा खुला ही नहीं था, वरना ऊपर से नजर आ जाता, या फिर नीचे आकर जब मैंने इस तरफ छलांग लगाई थी तभी मैं इसे खुलता और बंद होता देख लेता, मगर नहीं, इस इंकशाफ ने तो मेरी हालत ही खराब कर दी कि वो जो चीज भी थी लकड़ी के इस दरवाजे के नीचे बनी झुर्री से अंदर गई थी। और ये कैसे हो सकता है? ये वो खौफनाक सवाल था जो मुझे हौलाए दे रहा था। वो जो भी चीज थी मैं बता चुका हूँ कि भेड़िया नुमा थी, और भेड़िया किसी दरवाजे के नीचे झुर्री से रेंग कर अंदर नहीं जा सकता, मगर ऐसा ही हुआ था। जिया, ये तो, तैयब ने अपना लरसता हुआ हाथ मेरे कंधे पर रखा तो मैं इसकी मौजूदगी से वाकिफ होते हुए भी यूं उछल पड़ा जैसे अचानक अकेले में किसी ने आकर मुझे डरा दिया हो। मैंने बेख्तियार इसका हाथ पकड़कर दबाया। ये वही जगह है जो हमने रात देखी थी तैयब, अब इसे खोलना जरूरी है। मैंने चंद लम्हे खुद पर काबू पाने में लगाए, फिर पुरअज़म लहजे में कहा, नहीं जिया, ऐसा मत करना, ये हमारे लिए बहुत खतरनाक हो सकता है। क्या तुमने इसे देखा था? मैंने अपने हाथों में पसीना महसूस करके अपनी हथेलियां कपड़ों से मसलते हुए तैयब से पूछा। हाँ, इसने झुरझुरी, वो कौन था जिया, और गया कैसे? खुदा जाने। मेरे से पलटा और डेगलिस का अधड़ा हुआ बदन मेरे सामने बिखरा पड़ा था, जिसे गालबन में और तैयब इस अजीब और हलकद शख्स को देखकर भूल गए थे। तैयब भी अब इस तरफ मुतवज्जा था। इसका रंग सफेद था और आंखों में बला की वहशत थी। जिया, अब एक और कब्र? मैंने चौंक कर से देखा। वो ठीक कहता था, अब हमें एक और कब्र खोदना थी। जिया, यहाँ यहाँ तो मकड़ियाँ। तैयब इतना कहते हुए उछलकर दूर चला गया, इसलिए कि इसकी दाएं जानिब सिर्फ दो कदम के फासले पर रखे सोफे पर डगलिस की लाश के कुछ हिस्से पड़े थे। वो इसी सोफे पर सोया था। मैंने बगौर देखा, वहाँ कुछ नहीं था, कोई मकड़ी नहीं थी, और सबसे पहले जब मैं नीचे उतरा था तब भी मैंने वहाँ कोई मकड़ी नहीं देखी थी। नहीं तैयब, ये मौत बिल्कुल मुख्तलिफ है, यहाँ मकड़ियाँ नहीं, इसे इसी दरिंदे नुमा इंसान ने मारा है। जिया, यहाँ से चलो, तैयब ने एकदम कहा और मैं चौंक उठा। वो ठीक कह रहा था, यहाँ गुजरने वाला हर लम्हा हमें एक नए हाथ से, एक नए सहने से दो चार कर रहा था। ये बड़ी खौफनाक और पुर इसरार कोठी थी, हद दर्जा पुर इसरार, पता नहीं किस लम्हे क्या होने वाला था। शाली बाबा मुझे पैगाम दे चुके थे, दादा मेरे मुंतजर थे, अब मुझे वाकई देर नहीं करना चाहिए थी। हाँ तैयब, यहाँ से निकलना बहुत जरूरी हो गया है। यार, ये आखिर किसकी कोठी है ऐसी खौफनाक? ये खौफनाक थी नहीं जब से तुमने यहाँ कदम रखा है, ये पुर इसरार भी हो गई है और खौफनाक भी। मैं एक अरसे यहाँ रहा हूँ, हमने रक्स सुरूर की महफिलें जमाई हैं, यहाँ ड्रिंक पार्टीज की हैं, रातें जागकर और दिन सोकर गुजारे हैं। एक बुढ़िया एलसिया के अलावा मुझे यहाँ किसी चीज में ना कभी पुर इसरालियर महसूस हुई थी, ना किसी चीज से कभी उलझन हुई। बहरहाल जिया, मैं जिंदगी को हंस खेल कर गुजारने का मुतमनी था और हूँ। मैं इन अजाबों में घिरना नहीं चाहता, मगर तुम्हें यहाँ तन्हा छोड़ना भी मेरे बस में नहीं है। प्लीज यहाँ से निकल चलो, ऐसा ना हो कि कोठी का पिछला दूर तक फैला हुआ वीरान हिस्सा हमें कब्रिस्तान में बदलना पड़े। तुम इसे जंजीरें दे क्यों नहीं देते, या रॉबर्ट को दे दो, या तुम इन्हें सुरन सिंह को भी दे सकते हो। मेरे ख्याल में वो दोनों हमसे बेहतर पोजीशन में हैं। उठो, मैंने डगलिस के गोश के टुकड़ों को देखते हुए कहा। ये नहीं था कि मैंने इसकी बात गौर से सुनी नहीं थी, ये इससे मुतफिक नहीं था, मगर ये वक्त इन बातों का नहीं था। ये फैसला हमें करना ही था कि अब क्या करें, मगर फिल वक्त डगलिस के टुकड़ों को दफनाना और कमरे को साफ करना जरूरी था। मेरे जहन में वो भेड़िया नुमा शख्स और इसका दरवाजे से रेंग कर अंदर जाना फोड़े की तरह पक रहा था। मैं दुनिया का हर काम छोड़े बैठा था, ऑफिस से छुट्टियां ले ली थी, मगर अब तक मैं किसी काम को मुकम्मल नहीं कर सका था। फिर दादा की तरफ से भी परेशान था, मैं उलझ गया, बेजार हो गया। मेरे एहसाब आहिनी नहीं थे कि मैं इन हैबतनाक तमाशों का मुतहम्मिल हो सकता। जिन, भूत, मौजे और भी जितने इस किस्म के मामले थे, ये इन सब से मुख्तलिफ था। ये मकरियां जादुई नहीं तो किसकी दस्तस्त में थी, मैं नहीं जानता था। एरन ऐसी कौन सी खास चीज थी कि एक इसके कत्ल से इतने बहुत से लोग तमाशा बन चुके थे। इस दुनिया में हजारों कत्ल होते हैं, मगर ऐसा किसी के भी साथ नहीं होता। ये सारी बातें मेरे अंदर की बेजारी को बेदार कर गईं। चलो उठो यार, इसे दफना कर कमरे को साफ करने में सुबह हो जाएगी। मगर जिया, ये सब कब तक? तैयब अब भी निढाल और खौफजदा सा था। सुबह तक, मैंने दो टोक अंदाज में जवाब दिया। मेरे जवाब ने इसमें थुट्टी भर दी, वो फौरन खड़ा हो गया। चलो ताज कहाँ है, मैंने पूछा दराज में। इतना कहकर मैं आगे बढ़ा। मैंने एक जानेब रखी सेंटर टेबल के नीचे लगी लोहे की चपटी रॉड निकाल ली। इसके लिए मुझे इसमें लगे स्क्रू खोलना पड़े। फिर मैंने इस चपटी पट्टी की मदद से डगलिस के जिस्म के टुकड़े एक जगह ढेर की शक्ल में जमा कर लिए। तैयब टॉर्च लेकर बाहर जा चुका था। इस लम्हे मुझे ख्याल आया कि जाने कौन आया था, किसने बेल बजाई थी, क्यों चला गया था। बहरहाल इन बातों का कोई जवाब मेरे पास नहीं था। मैंने डगलिस के जिस्म के टुकड़ों को मेज पोश में जमा किया, इन्हें घसीटता हुआ कमरे से बाहर ले आया। गो इस तरह घसीटने से सारा फर्श खराब हो रहा था, मगर हिम्मत न थी कि इस गठरी को उठाकर कंधे पर रख लेता। ये इतना करहा अमेज काम था जो शायद मेरे सिवा कोई नहीं कर सकता था। मैं बाहर कोठी की पिछली जानेब पहुंचा तो तैयब जरूरत की चीजों के साथ वहां मौजूद था। मैं अब इन चीजों को स्टोर में नहीं रखूंगा, रोज ढूंढना और उठाकर यहाँ लाना मेहनत तलब काम है, वो बड़बड़ाया था। मैंने एलसिया की कब्र के बराबर में इस गठरी को रख दिया। तैयब ने कोई बात किए बगैर जमीन खोदना शुरू कर दिया। मैं भी फावड़ा उठाकर शुरू हो गया। मालूम नहीं कितनी देर लगी, मगर हमने एक गहरा गड़ा खोद लिया। गठरी को गड्ढे में फेंक कर इसे बंद करने में जैसे सदियां बीतती हुई महसूस हुई। थकान और एहसाबी टूट फूट से बदन चटक रहा था, मगर आराम अभी हमारी किस्मत में नहीं था। तैयब का हौसला देखकर मैं खुद को मजबूत कर रहा था, और इसमें शायद हौसला इसलिए जवान था कि मैंने कह दिया था कि सुबह तक ही ये सब कुछ करेंगे और फिर ये कोठी छोड़ देंगे। कमरा साफ करने, इसे तरतीब देने और दुरुस्त करने में सुबह हो गई। चिड़ियों की चहचहाट और खिड़की के शीशों से शफक की सुर्खी मल सुनहरी किरणें कमरे में दाखिल हुई तो मैं आखिरी निगाह कमरे में डाल रहा था। तैयब सोफे पर लेटा हाँप रहा था। मैंने और इसने इस सोफे को, जिस पर डगलिस का खून लग चुका था, बाहर ले जाकर पानी की बाल्टियां भर भर कर डाली और इसमें से खून निकाल दिया था और सूखने के लिए इसे बाहर ही छोड़ दिया था। क्या अब तुम इस सोफे के सूखने का इंतजार करोगे? तैयब ने मुझे चौंका दिया। दफातन मुझे महसूस हुआ कि मेरा हलक खुश्क हो चुका है। मैंने किचन में जाकर ठंडा पानी पिया। तैयब की निगाहें मुसलसल मेरा ताकुब कर रही थीं। फिर क्या करोगे, इसे यहीं छोड़ जाओगे? ये तुम्हारे दोस्त की अमानत है, वो क्या सोचेगा, क्योंकि अगर ये बाहर ही पड़ा रहा तो खराब हो जाएगा। ये तुम्हारा मामला नहीं है जिया, मैं इसे नया सोफा ले दूंगा। मैं खुदा के वास्ते अब यहाँ से निकलो। वो खड़ा हो गया। मैंने चंद लम्हे सोचा, वो ठीक कहता था, ये मेरा मामला नहीं था। मैं ऊपर जाने के लिए आगे बढ़ा, तैयब मेरे साथ था। हमने अपना सामान समेटा और इस कोठी पर आखिरी निगाह डालकर वहां से निकल आए। हालांकि मुझे ना मालूम क्यों ये शक था कि हम वहां से निकल नहीं पाएंगे। वो जो भी थी मेरे पीछे पड़ चुकी थी। तैयब भी अब इसके हिसार में था। मुझे ये यकीन था कि हमारे निकलते निकलते ऐसा कोई हादसा जरूर होगा कि जिसे हम निकल नहीं पाएंगे। मैं हैरत अंगेज तौर पर हम कोठी को लॉक करके इसके गेट को उबूर कर आए थे। तैयब की गाड़ी खराब थी और गैराज गई हुई थी, इसलिए हम इस चौड़ी सड़क की तरफ चल दिए जहाँ से हमें टैक्सी मिल जाती। हमारे बैग हमारे कंधों पर थे, इनमें इतना सामान ना था, मगर कंधे तो कब्रे खोते खोते शल हो चुके थे, इसलिए मुझे लग रहा था जिसे मैं एक पहाड़ कंधे पर रखे चल रहा हूँ। हमें जल्द ही टैक्सी मिल गई। रेलवे स्टेशन चलो, मैंने इस टैक्सी में बैठते ही कहा। तैयब ने चौंक कर मुझे देखा। क्यों, वो बोला, हम पहले दिल्ली जाएंगे। मैंने जेब से सिगरेट का पैकेट निकाल कर इसमें से सिगरेट मुंतखब करते हुए जवाब दिया, पागल हुए हो क्या, हालत देख रहे हो अपनी और मेरी? इसने मेरी तवज्जो अपने और मेरे हुलिये की तरफ दिलाई। ये मैं देख चुका था कि हमारे कपड़ों पर खून के धब्बे नहीं, क्योंकि हम कपड़े बदल चुके थे मगर नहाए बगैर। हमारे जिस्म मिट्टी से अटे थे और पसीने ने इस मिट्टी को हमारे बदन पर कलई की तरह जमा दिया था। यकीनन नीम गर्म पानी से गुसल हमें हल्का फुल्का कर सकता था, मगर मैं घर नहीं जाना चाहता था। मुझे लग रहा था जैसे ज्यूसा का साया मेरा ताकुब कर रहा है। पुरसरायत अब भी अनदेखी जंजीर की तरह मेरे पैरों में लिपटी हुई है और मैं नहीं चाहता था कि मेरे साथ ज्यूसा का मनहूस साया जोरा आपा के घर को भी अपनी खौफनाक पनाहों में ले ले। मगर तैयब ये सब नहीं सोच रहा था। हम स्टेशन के करीब हमाम में नहा लेंगे, मैंने इसे तफसील बताने के बजाय इसे टालना चाहा। क्यों, हमारे पीछे क्या चंगरी लगे हैं? वो अजीब आदमी था। लम्हा भर में पिछले खौफनाक वाकयात को भूल जाना इसके लिए एक नेमत ही था। पहले मैंने चाहा कि इसे याद दिलाऊं, मगर बेवजह इसे अजियत में मुब्तला करना मैंने मुनासिब नहीं समझा। नहीं, चंगली तो नहीं लगे हैं, दारा की तरफ से परेशानी हो गई है। फिर शाली बाबा किसी जंगल या गारों में गुम ना हो जाएं, बस यही परेशानी है। दही जाने वाली ट्रेन चलने में अभी 2.5 घंटे है, तैयब ने उकताए हुए अंदाज में जवाब दिया। टैक्सी दरमियानी रफ्तार से स्टेशन की तरफ बढ़ रही थी। ये 2.5 घंटे हमारे नहाने, अच्छे से होटल में बेहतरीन किस्म का नाश्ता करने और गर्मा गर्म चाय पीने में गुजर जाएंगे, मैंने कहा और खिड़की से बाहर देखने लगा। मुझे अब भी खौफ था किसी अनहोनी का, किसी हादसे का, सानहे का, किसी खौफनाक वाक्य के रोनुमा होने का, मगर सुकून इतना गहरा हो चुका था कि मुझे मेरे दिल के धड़कने की आवाज अपने पूरे वजूद में गूंजती महसूस हो रही थी। ये नॉवेल कॉल बेल हिस्से दोम का बक्या हिस्सा पार्ट 7 में समाप्त फरमाएं।